नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। नेपालमा सूचना प्रविधिको विकासका लागि दूरसञ्चार सेवाको भूमिका निकै महत्त्वपूर्ण छ। 4G नेटवर्कको विस्तारसँगै उच्च गतिको इन्टरनेट मार्फत अनलाइन सेवाहरूको प्रयोग बढेको छ। अब भने 5G नेटवर्कको प्रयोग पनि जरुरी भएको हो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि सूचना तथा प्रसारण विभागका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा महानिर्देशक छविन्द्र पराजुलीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
नेपालमा 4G मोबाइल नेटवर्कको सफल कार्यान्वयनसँगै अब थप उच्च गतिको इन्टरनेट प्रयोगका लागि 5G नेटवर्क विस्तार हुनुपर्ने माग भएको छ। यसका लागि परीक्षण सेवा पनि सुरु भएको छ। अब हामी यस सम्बन्धमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्छौँ।
मोबाइल टेक्नोलोजीमा विगतमा दक्षिण एसियामा नै पहिलो हुने नेपाल 5G भने पछि परेको छ। अन्य दक्षिण एसियाली मुलुकहरूले 5G प्रविधि भित्राएर मोबाइल प्रविधिमा फड्को मारिसक्दा पनि नेपालमा यसको सेवा सुरु हुन सकेको छैन। विश्व बजारमा परीक्षणमा रहेको 5G भित्राउन सक्ने वातावरण बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न तयारी गरे पनि यसको काम भने खासै अगाडि बढेको देखिँदैन। नेपालमा हाल 2G, 3G र 4G प्रविधि प्रयोगमा छन्। 4G सेवा प्रदायकले अरबौं लगानी गरेका छन्। त्यो लगानीलाई पनि बचाउने गरी 5G सम्बन्धी नीति ल्याउने सरकारी योजना भने हालसम्म योजनामा नै सीमित हुन पुगेको देखिन्छ। नेपालमा 4G सेवा झण्डै सबै जिल्लामा पुगेको छ भने विभिन्न जिल्लाका ग्रामीण भेगहरूमा पनि 4G सेवा उपलब्ध छ। 4G सेवालाई थप गुणस्तरीय रूपमा अगाडि बढाउन यसका टावरहरू थप गर्नुपर्ने देखिन्छ भने पछिल्लो प्रविधिको विकास अनुसार नेपालले पनि अब 5G सेवा अपनाउन जरुरी रहेको विज्ञहरूको भनाइ छ। भविष्यमा नवीनतम प्रविधिमा जोड़ दिनका लागि पनि नेपालले अब 5G विकासका लागि ढिलो गर्न नहुने बताउनुहुन्छ सूचना प्रविधि विज्ञ इन्जिनियर डाक्टर शालिग्राम पराजुली।
नेपालको कस्तो छ भन्दा एकदमै नोटेबल प्रोग्रेस भन्छु मैले, मेन्सनेबल प्रोग्रेस छ 4G कभरेजमा। जस्तै ओभर 95% अफ द पपुलेसन दे आर अलरेडी बिन कभरेज, भनेको मोस्ट अफ द डिस्ट्रिक्टहरू अब 4G कभरेजमा आइसकेको छ भने मेजर अपरेटर जस्तै नेपाल टेलिकम, एयरटेल जस्ता मेजर अपरेटरहरूले चाहिँ आफ्नो सर्भिसहरूलाई 4G सर्भिसलाई चाहिँ रुरल सेक्टरसम्म लगाएको छ र नेपाल टेलिकमले चाहिँ इभन हिल्ली र हिमालयन रिजनसम्म लगाएको छ र एभरेजमा चाहिँ 4G स्पिडको नेपालमा चाहिँ 10-25 MBPS हामी भन्छौँ, जुन चाहिँ बेसिक हामी ब्राउजिङ गर्नको निम्ति, भिडियो स्ट्रिमिङहरू गर्नको निम्ति, अनलाइन लर्निङ गर्नको निम्ति सफिसियन्ट छ। तथापि कहिलेकाहीँ चाहिँ हाम्रो स्पिडमा अलिकति इन्कन्सिस्टेन्ट हुने, केही कल ड्रपहरू हुने, नेटवर्कमा केही समय कन्जेक्सनहरू हुने भनेको चाहिँ अहिले चाहिँ कमन छ। यो एकदमै हाई डेन्सिटी एरियामा चाहिँ यस्तो खालको इस्यु चाहिँ कमन देखिन्छ र यसलाई अझै बढीभन्दा बढी रिडन्डेन्ट बनाएर लैजानुपर्छ र अझै पनि ब्याकअल इन्फ्रास्ट्रक्चरमा म्यासिभ इम्प्रुभ गरेर जान जरुरी छ। स्पेक्ट्रमको युटिलाइजलाई बढावा दिने, टावरहरूलाई अझै धेरै डेन्सिफाई गर्ने, अझै थप टावरहरू दिएर अहिलेको 4G नेटवर्कलाई चाहिँ अझै हाई क्वालिटीमा बढाउन सकिन्छ र ग्लोबल स्ट्यान्डर्डको 4G नेटवर्क चाहिँ नेपालमा कायम गर्न सकिन्छ, जसले बेटर पर्फर्मेन्स दिन सक्छ, बेटर कभरेज दिन सक्छ र अहिलेको केही कुनै कुनै ठाउँमा कम्प्लेन आए अनुसारको बिलो एभरेजको सर्भिसलाई चाहिँ हामीले इम्प्रुभ गरेर जान सक्छौँ 4G क्वालिटी अफ नेटवर्कको सन्दर्भमा। वाट अबाउट द 5G भनिरहँदाखेरि यो 5G भनेको चाहिँ अब यसको 5G को इम्प्लिमेन्टेसन गर्ने टाइम अब नेपालको लागि पनि भइसक्यो, किनकि वर्ल्डमा धेरै कन्ट्रीहरूले 5G लाई एडप्ट गरिसकेको अवस्था छ भने नेपालले पनि यसलाई अब छिटो भन्दा छिटो टेक्नोलोजीको पेस डेभलपमेन्ट अनुसार चाहिँ यसलाई अक्वायर गर्नुपर्छ, आफ्नो जनशक्तिलाई पनि त्यो टेक्नोलोजीमा चाहिँ इनलाइन गरेर डेभलप गरेर जानुपर्छ। यसले गर्दाखेरि अरू मल्टिपल एभेन्यूज अफ द रेभेन्यूको अरू धेरै एभेन्यूजहरू 5G नेटवर्कको डिप्लोइमेन्ट पछि चाहिँ यसले ओपन अप गर्छ। त्यसैले गर्दाखेरि 5G को डिप्लोइमेन्टलाई अब ढिला गर्नु हुँदैन। 5G नेटवर्क भन्ने बित्तिकै यसले चाहिँ म्यासिभ इन्टरनेटको ब्यान्डविड्थलाई चाहिँ फास्टर गर्ने हो, मतलब इन्टरनेटको स्पिडलाई फास्टर गर्ने हो। त्यसले गर्दाखेरि के हुन्छ भन्दा भोलिको लागि इनोभेसन, फ्युचर इनोभेसनको लागि एउटा फाउन्डेसन तयार गर्छ। जस्तै हामी भन्छौँ नि स्मार्ट सिटी बनाउने भनिरहेछौँ, 5G पछि पोसिबल छ। IoT, आर्टिफिसियल इन्टेलिजेन्स, टेलिमेडिसिन, AR/VR, रोबोटिक्स जस्तो सर्भिसहरू जे हामीले परिकल्पना गरिरहेछौँ अथवा अहिलेको पिपुलहरूको निड छ यसलाई एड्रेस गर्नको निम्ति पनि हामीलाई फास्टर इन्टरनेट भएको सर्भिस चाहियो, द्याट इज 5G।
विज्ञ मार्फत 5G प्रविधि लगानी, सम्भावित प्रयोगको सम्भावना, प्रतिफल, व्यापार, पूर्वाधार नियमन लगायतका पक्षमा अध्ययन गरिएको छ भने विश्व बजारको 5G प्रचलन नेपालमा ल्याउन सकिने वातावरण समेत तयार भइसकेको दूरसञ्चार प्राधिकरणले जनाएको छ। आगामी दिनमा नेपालमा डिजिटल अर्थव्यवस्थाका सम्भावित बाटाहरू खोल्नुका साथै नयाँ रोजगारीका अवसरहरू सृजना गर्ने कार्यका लागि पनि अब 5G अपरिहार्य देखिएको छ। भोलिको दिनमा मुख्य सहरहरूमा IT पार्क निर्माण गर्ने सरकारको लक्ष्य अनुसार सबै उच्च माग भएका सहरी क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्नका लागि पनि 5G आवश्यक रहेको विज्ञहरूको धारणा छ। नेपालका लागि भविष्यमा नवीनतम प्रविधिको मुख्य जग नै 5G भएकाले अब यसलाई ढुक्क भएर अपनाउनु पर्ने भन्दै राष्ट्रको विकासका लागि र विश्वव्यापी प्रतिस्पर्धा सृजनाका लागि पनि 5G अब आधारभूत आवश्यकता जस्तै रहेको बताउनुहुन्छ सूचना प्रविधि विज्ञ इन्जिनियर डाक्टर पराजुली।
भोलिको दिनमा रिमोट सर्जरी, रियल टाइम डायग्नोसिस, टेलिहेल्थ जस्ता हाई ब्यान्डविड्थ चाहिने, अल्ट्रा लो ल्याटेन्सी ब्यान्डविड्थहरू चाहिने खालको सर्भिसहरूको लागि पनि अब 5G अपरिहार्य भइसक्यो। त्यसैले अब भोलिको लागि स्मार्ट एग्रिकल्चर, ट्रान्सपोर्टेसन सिस्टमलाई अटोनोमस गर्न, इन्डस्ट्री अटोनोमस गर्न र एउटा चाहिँ इमर्सिभ एजुकेसन सिस्टम र VR बेस्ड लर्निङ सिस्टमहरू इम्पावर गर्ने र त्यसलाई चाहिँ रुरल सेक्टरसम्म पुर्याउने हो भने अब 5G ढिला गर्नु हुँदैन। 5G नेटवर्कले चाहिँ नेपालको होल डिजिटल इकोनोमीको पोटेन्सियललाई अनलक गरिदिन्छ, नयाँ जब अपर्च्युनिटी क्रिएट गर्छ, धेरै स्टार्टअपहरू चाहिँ खुल्न सक्छन्। भोलिका दिनमा हामीले सोचेको मेजर सिटी सेन्टरहरू, त्यो पनि ठुल्ठुलो बिजनेस हबहरू जस्तै काठमाडौँ, पोखरा, यस्ता ठाउँहरूको निम्ति पनि जहाँ चाहिँ हामीले भनिरहेछौँ IT पार्कहरू बनाउने, थाउजन्ड्स अफ पिपुलहरूलाई त्यहाँ एउटै विन्डोभित्र, एउटै बिल्डिङभित्र, एउटै कम्पाउन्डभित्र राखेर काम गराउने भनिरहेछौँ, यी सबै हाई डिमान्ड भएको अर्बन एरियाहरूको लागि पनि 5G चाहिँ एकदम अपरिहार्य छ भने अर्को चाहिँ अब ई गभर्नेन्स र क्रिटिकल नेसनल इन्फ्रास्ट्रक्चरको हकमा पनि 5G नेटवर्कको म्यानेज गर्ने र यसको इम्प्लिमेन्टेसन गर्न जरुरी छ। त्यसैले म के भन्न चाहन्छु भन्दाखेरि जति सक्दो छिटो अब भइरहेको एक्जिस्टिङ 4G नेटवर्कलाई अप्टिमाइज गर्ने, अपग्रेड गर्ने र एकदमै बोल्ड भएर विदाउट कन्फ्युजन 5G को लागि चाहिँ बोल्डली तयारी भएर अगाडि जाने र अबको फ्युचर भनेकै नेपालको इनोभेसन इकोसिस्टमको मेन फाउन्डेसन भनेकै अबको 5G हो। हाई स्पिड सर्भिस दिने भनेको 5G टेक्नोलोजीले हो। 5G अब लग्जरी भएन, 5G भनेको स्ट्राटेजी, त्यो नेसेसिटी, एउटा नेसनल प्रोग्रेसको निम्ति, ग्लोबल कम्पिटेटिभनेस क्रिएट गर्नको निम्ति अब 5G लग्जरी सर्भिस होइन, 5G त स्ट्राटेजिक निडको, बेसिक निडको सब्जेक्ट बन्न थाल्यो। त्यसैले लेट्स वर्क फर टुगेदर, यसमा चाहिँ पब्लिक सेक्टर, प्राइभेट सेक्टरले कोलाबोरेट गरेर अब 5G को एउटा रोड म्याप तयार गर्ने, नेपालमा इम्प्लिमेन्टेसन गर्ने, यसबाट धेरैभन्दा धेरै युथहरूलाई चाहिँ नेपालमै इम्प्लोइमेन्टमा, इनोभेसनमा चाहिँ लगाएर युथहरूलाई चाहिँ यो मेन स्ट्रिमिङमा चाहिँ लिएर आउने र यो डेभलपमेन्ट टेक्नोलोजीको युज गरेर नेपाल क्यान लिड द डिजिटल लिप इन द साउथ एसिया भन्न चाहन्छु।
डिजिटल नेपालको अवधारणालाई प्रभावकारी कार्यान्वयनका लागि र मुलुकले लिएको सूचना प्रविधिको विकासको लक्ष्य पूरा गर्नका लागि पनि अब नेपालमा उच्च गतिको इन्टरनेट आवश्यक देखिन्छ। त्यसका लागि 5G को प्रयोग आवश्यक छ। 5G का विभिन्न सम्भावनासँगै चुनौतीहरू पनि रहेका छन्, तर ती चुनौतीहरूलाई आत्मसात गर्दै अवसरका रूपमा 5G लाई अगाडि बढाउनु पर्नेमा जोड दिनुहुन्छ सूचना प्रविधि विज्ञ इन्जिनियर डाक्टर शालिग्राम पराजुली।
जति पनि हामीले स्मार्ट सिटीहरू बनाउने परिकल्पना गराइरहेछौँ, मेगा इन्फ्रास्ट्रक्चरहरू बनाउने परिकल्पना गरिरहेछौँ, स्मार्ट इन्डस्ट्री, स्मार्ट एग्रिकल्चर, जति पनि धेरै हामी इनोभेसनलाई बुस्ट गर्न खोजिरहेछौँ, इमर्सिभ एजुकेसन सिस्टम लगाउने, AR/VR बेस्ड लर्निङ सिस्टमहरू लगाउने, ग्लोबल टाइपको चाहिँ क्लासरुमको एक्सपिरियन्सहरू स्टुडेन्टलाई गराउने, हेल्थ केयर सेक्टरमा हामी रिभोल्युसन गरेर जाने, डिजिटल इकोनोमीमा यसमा भएको पोटेन्सियलहरू सबै ओपन अप गर्ने र फिनटेक सेक्टरबाट डिजिटल सर्भिसलाई बढाउने र थाउजन्ड्स अफ न्यू जब क्रिएट गर्ने भन्ने जुन हाम्रो सपना छ, यसको निम्ति हाम्रो लागि हाई ब्यान्डविड्थ सर्भिसै चाहिन्छ। त्यो हाई ब्यान्डविड्थ दिने 5G नै हो। त्यसैले 5G को प्रशस्तै सम्भावना छ, तर सँगसँगै यो सँगसँगै केही सर्टेन 5G का च्यालेन्जेसहरू पनि सँगै आएको छ। यसको पोसिबिलिटीहरू छ भने त्यसलाई हामीले ध्यान दिएर त्यसको डिप्लोइमेन्ट गर्नुपर्छ। यसको मतलब च्यालेन्जेस छ भनेर हामीले त्यसलाई एक्सेप्ट नगर्ने भने होइन कि त्यसलाई चाहिँ हामीले यो च्यालेन्जेसहरूलाई ओभरकम गर्दै यसलाई अपर्च्युनिटीमा चेन्ज गर्न सक्छौँ। जस्तै यसको हाई इन्फ्रास्ट्रक्चर कस्ट, म्यासिभ इन्भेस्टमेन्ट हुन्छ सुरुमै, त्यो इन्भेस्टमेन्टलाई त्यसको नम्बर अफ सेल पनि 4G को भन्दा धेरै संख्यामा चाहिन्छ, कभरेज सानो भएको कारणले गर्दा, ब्यान्डविड सर्भिस भएको कारणले गर्दा। त्यसैले गर्दाखेरि एउटा चाहिँ 5G को कस्ट अप्टिमाइजेसन, इन्फ्रास्ट्रक्चर कस्ट हाई हुन्छ, म्यासिभ इन्भेस्टमेन्ट गर्नुपर्छ, यसको निम्ति हामीले मोडालिटीहरू तय गर्नुपर्छ। भने अर्को चाहिँ हाम्रो डिफिकल्ट टेरेन, हाम्रो टेरेन यति धेरै डिफिकल्ट छ, जियोग्राफिकल कम्प्लेक्सिटीहरू कम्प्लिकेसनहरू छ कि टावर डिप्लोयमेन्टहरू, ब्याकअल कनेक्टिभिटीहरू चाहिँ एकदमै कठिन छ, र त्यो खालको चिजहरू ब्याकअलको निम्ति टावरहरू नभइकन हामीले 5G डिप्लोयमेन्ट गर्न कठिन छ। त्यसको निम्ति चाहिँ हामीले सम्भव भएको ठाउँहरूमा अप्टिकल फाइबर नेटवर्कहरू डिप्लोय गरेर जाने, डाइरेक्ट बरिड केबलहरू जसलाई चाहिँ डिप्लोय गर्न सजिलो हुन्छ, त्यसपछि अरू वैकल्पिक टावर डिप्लोयमेन्ट र ब्याकअल कनेक्टिभिटीको लागि काम गर्नुपर्छ। अर्को सँगसँगै चाहिँ स्पेक्ट्रम म्यानेजमेन्टको कुरा, हामीसँग 5G को लागि स्पेक्ट्रमको विषयमा चाहिँ क्लियर पोलिसी, अक्सरमा जाने कि नजाने, कसरी जाने भन्ने सन्दर्भमा क्लियर नभइसकेको र उहाँहरूले नेपाल टेलिकम अथोरिटीले चाहिँ यसलाई यसमा वर्कआउट गरिरहेको छ। त्यसैले गर्दा यसलाई पनि एउटा च्यालेन्जको रूपमा लिन सकिन्छ भने, हामीसँग अहिले नै 5G मा काम गर्ने स्किल ह्युमन रिसोर्स चाहिँ अहिलेको यसको 5G को प्लानिङ, यसको डिप्लोयमेन्ट, यसको सेक्युरिटी पर्सपेक्टिभहरू, तत्काल काम गर्न सक्ने मान्छेको चाहिँ अलिकति लिमिटेड मान्छेहरू छन्, र सँगसँगै चाहिँ यसको पावर अप्टिकल फाइबर डिपेन्डेन्सीको विषयहरू पनि छ त्यो नपुगेसम्म, र अर्को चाहिँ हाम्रो डिभाइसको रेडिनेस, 5G को लागि जुन कम्प्याटेबल स्मार्टफोनहरू लगायतको चिजहरूको चाहिँ अभाव छ, यी चिजहरूलाई अहिलेको हिसाबले च्यालेन्जको रूपमा चाहिँ हामीले गर्न सक्छौँ। र यो अलिकति 5G सर्भिस चाहिँ अलिकति महँगो सर्भिस पनि हो भनिन्छ, स्मार्टफोनहरू भयो 5G कम्प्याटेबल सेटहरू चाहिँ अलिकति महँगो भएको कारणले पनि यो चाहिँ अलिकति अफोर्डेबिलिटीको क्वेसन छ भन्ने खालको कुराहरू चाहिँ च्यालेन्जको रूपमा लिइन्छ।
दक्षिण एसियाका अन्य देशहरूले 5G सेवा सुरु गरी ठुलो ग्राहक संख्या बनाइसकेको अवस्थामा नेपालमा भने यसका लागि नीतिगत व्यवस्थाको नै अभाव देखिन्छ। त्यसतर्फ सरकार, टेलिकम अपरेटरहरू र टेलिकम नियामक निकायले समन्वय गरेर नेपालमा चाँडै 5G ल्याउने वातावरण बनाउन जरुरी रहेको छ। सम्भवत नेपालमा पनि 5G प्रविधि आएमा धेरै अवसरहरू सृजना हुन सक्छ।
या बहाव रूप रंग मात्रा फेर छ भने, या बहाव रूप रंग मात्रा फेर छ भने, गोरेटो होस् ठुलो सड़क पैदल मार्ग कतै पनि, नया चिरा परी जमीन बग्न पनि थाल्छ भने, सर्नु पर्छ अन्ततिर विपत्तिको संकेत जानी, कारण बिनै ढुङ्गाहरू खस्न पनि थाल्छन् भने, कारण बिनै ढुङ्गाहरू खस्न पनि थाल्छन् भने।
बर्खायाममा सजग बनाऊ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब सूचना तथा प्रसारण विभागले पछिल्लो समयमा गरिरहेका कार्य प्रगतिका सम्बन्धमा चर्चा गर्दैछौ। यसका लागि महानिर्देशक छविन्द्र पराजुलीसँग कुराकानी गर्छौ।
सूचना तथा प्रसारण विभागबाट के कस्ता कामहरू भइरहेका छन्, पछिल्लो गतिविधि के छ, जानकारी गराइदिनुहोस् न।
यो सूचना तथा प्रसारण विभागले नै जस्तो तीनटा काम गर्छ। एउटा चाहिँ प्रकाशन सम्बन्धी काम गर्छ, यसमा चाहिँ नेपाल सरकारबाट भएका कामहरू, आर्थिक समृद्धिका कामहरू, नेपाल जर्नल भन्ने हरेक दुई महिनामा हामी निष्कासन गर्छौँ, त्यो एउटा भयो प्रकाशन सम्बन्धी मेजर। अर्को चाहिँ फोटोग्राफ सम्बन्धी काम पनि हुन्छ, मेजर इभेन्टहरूको यहाँबाट हामी फोटो क्यामराम्यानलाई पठाउँछौँ, मेजर इभेन्टहरूमा चाहिँ त्यो फोटोग्राफी अनि नेपालका प्राकृतिक सम्पदाहरूको पनि फोटोहरू है, प्राकृतिक सम्पदा, त्यस पछाडि मूर्त अमूर्त धेरै खालका चाहिँ चाडपर्वहरू, इभन चाहिँ हामीसित भएका चाहिँ सबै कुराहरूको चाहिँ कल्चरल प्रमोसनल ती सम्बन्धी चाहिँ फोटोहरू सङ्कलन गर्छौँ। अर्को चाहिँ हामी प्रसारण सम्बन्धी इजाजत पत्र प्रदान गर्छौँ, रेडियो लाइसेन्सहरू, रेडियो यन्त्र उपकरणहरू आयात गर्न, बिक्री वितरण गर्न अनुमति दिन्छौँ। अनि अर्को चाहिँ प्रेस प्रतिनिधि पास उपलब्ध गराउँछौँ, अनलाइन माध्यमको पनि सञ्चार माध्यमहरूको दर्ता गर्छौँ। यिनै कामहरू चाहिँ प्रसारण सूचना तथा प्रसारण विभागबाट हुन्छ।
हजुर, यो पछिल्लो समय त अनलाइनबाट पनि सञ्चार माध्यमहरूको नवीकरण हुन्छ होला होइन?
हजुर, कन्टिन्यू भइरहेछ। असार मसान्तसम्म नवीकरणको म्याद थियो, अब त्यसमा नवीकरण कन्टिन्यू। हाम्रो सिस्टम यो चाहिँ कस्तो बनाएको छ भने अहिले चाहिँ फेसलेस बनाइदिएको छ हामीले सिस्टम चाहिँ, जहाँबाट पनि नेपालभित्रबाट अनलाइन जहाँसुकैबाट अनलाइनबाट चाहिँ एप्लिकेसन गर्ने, अनि अनलाइनबाटै सबै रिभिन्यूहरू पनि अनलाइनबाटै तिर्ने, त्यस पछाडि उहाँहरूकोमा आइरहनु पनि पर्दैन, त्यो रिन्यू भएको अटोमेटिक उहाँहरूकै मोबाइलमा, उहाँहरूकै सिस्टममा चाहिँ हामी यहाँबाट प्रमाणपत्र रिन्यू भनेर पठाउँछौँ, त्यो किसिमको फेसलेस चाहिँ सिस्टम हामीले सुरु गरेका छौँ।
प्रेस प्रतिनिधि पासहरू कतिको नवीकरण हुने प्रक्रिया छ? अहिले त सजिलो भएको छ पत्रकारहरूलाई, के सजिलै लिनु भएको छ अथवा के छ उहाँहरूको प्रतिक्रिया, केही पाउनु भएको छ?
बागमती प्रदेश रजिस्ट्रार भयो, गण्डकी प्रदेश रजिस्ट्रार, मधेस भयो, अब भर्खर चाहिँ कोशीमा पनि प्रेस रजिस्ट्रारको चाहिँ छ नि, त्यो सम्बन्धी अस्ति भर्खर चाहिँ कानुन पास भएर नियुक्तिहरू नयाँ सेटअप भएको जस्तो छ। अब उहाँहरूले चाहिँ यो सम्बन्धी कुनै समस्या छैन यहाँ आउनुहुन्छ। अझ हामीले के गर्न खोज्दैछौँ भने अब बिस्तारै त्यो जुन यहाँ कार्ड लिन आउनु पर्थ्यो नि, त्यो कार्डलाई पनि उहाँहरूकै उसमा चाहिँ मोबाइलमै जाने र उहाँहरूले आफै जहाँसुकै प्रिन्ट गर्ने, आफै सेभ गरेर आफै हो त्यो किसिमको बनाउन खोज्दैछौँ है। यहाँ अफिससम्म आएर कार्ड पनि लिनु नपर्ने कि, आफै उसमा मोबाइलमा जाने है, त्यस्तो किसिमको स्मार्ट छ नि, स्मार्ट कार्डै डेभलप गर्न खोज्दैछौँ। यसमा कुनै समस्या छैन अहिले। अहिले चाहिँ हाम्रोमा आउने जति पनि चाहिँ एकदम 100% सेटिस्फाइड हो। तर यसमा अलिकति चाहिँ यो नवीकरण यो अस्ति असारसम्म नगरेका नवीकरण गर्न सक्नु भएन, फेरि हाम्रो कस्तो छ भने खालि अन्तिममा मात्रै काम गर्ने बानी छ, त्यसले गर्दा चाहिँ एकदम अन्तिममा प्रेसर पर्ने, सिस्टममा चाप पर्ने, नवीकरण नहुने, कतिले नथा पाएर पनि क्या नवीकरण नगर्नु भएको पनि हुनसक्छ। अब उहाँहरूको लागि चाहिँ हामी यो कानुनमा कहाँ फेरि अहिले आयो भने त्यो डोमेन पनि नपाउने है, पुरानो नवीकरण अब साउन लागेपछि अर्को आर्थिक सालमा आइसकेपछि अब त्यसलाई कसरी कानुनी सहजता गर्ने भनेर त्यसमा पनि हामी छलफल गर्दैछौँ। अब यी पुराना कानुनहरूलाई चाहिँ पुरै चेन्ज गरेर नयाँ कानुन मन्त्रालयमा हामीले छलफल गरेर मन्त्रालय पनि लागिरहेको छ। नयाँ कानुन आउने बित्तिकै पुरा सिमलेस क्या, पुरा बेरियरलेस सिस्टम चाहिँ सर्भिस चाहिँ प्रोभाइड हुन्छ।
अब अघिल्लो आर्थिक वर्षमा के कस्ता योजनाहरू थिए, ती योजनाहरू सबै पुरा भए अथवा त्यसको कुनै निरन्तरता दिँदैछ, नयाँ आर्थिक वर्षमा कस्तो योजना बनाउनु भएको छ, के छ, कुन विषयलाई चाहिँ बढी प्राथमिकता दिनुहुँदैछ, यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
नयाँ आर्थिक वर्षमा चाहिँ हामीले दुई तिनवटा कुरा क्या अलिकति चाहिँ एकाउन्टेबल जर्नलिजम छ नि, पत्रकारहरूलाई पनि एकाउन्टेबल जर्नलिजम बनाउने, सेल्फ गभर्नेन्समा उहाँहरूलाई पनि चल्न खोज्ने, त्यस पछाडि पत्रकारकै पनि क्यापासिटी चाहिँ अलिकति इन्हान्स गर्नुपर्ने, जर्नलिजम सेक्टरमा मास कम्युनिकेसन सेक्टरमा काम गर्ने हुनुहुन्छ उहाँहरूको क्षमता चाहिँ सेक्टर वाइज क्षमता क्या, जस्तै अब आर्थिक पत्रकार आर्थिक हुनुभयो भने उहाँहरूलाई आर्थिक किसिमकै चाहिँ त्यो किसिमको क्यापासिटी बनाउनु पर्यो, कोही चाहिँ हेल्थ सेक्टरमा काम गर्ने जर्नलिस्ट हुन्छ भने उहाँहरूलाई हेल्थ सेक्टरकै इस्युहरूको बारेमा कसरी चाहिँ रिपोर्टिङ गर्ने, कसरी कन्टेन्ट लेख्ने, कुन किसिमको फेक न्युजहरू नदिने होइन, त्यो फ्याक्ट कसरी टेस्ट गर्ने, सोर्स कसरी मेन्टेन गर्ने, आधिकारिक चाहिँ सूचनाहरू दिने, त्यो किसिमले उहाँहरूको सेक्टर वाइज क्यापासिटी इन्हान्समेन्ट गर्ने हामी प्रोग्रामहरू ल्याउँदैछौँ। अर्को चाहिँ जो पत्रकारहरू हुनुहुन्छ, पुरानो लामो समय काम गरिरहनु भएको पत्रकारहरू, आफ्नो जीवनै यही पेसामा अर्पण गर्नुभएको छ भने उहाँहरूलाई पनि वेलफेयर स्किम केही ल्याउन सकिन्छ कि भन्ने हिसाबले, जस्तै यसपाल पनि हामीले चालु आव पनि गरेका थियौँ क्या, पत्रकार दुर्घटना बिमाहरू कार्यक्रम, त्यस पछाडि चाहिँ क्याम्पसमा छ नि, हरेक क्याम्पस क्याम्पसमा चाहिँ मास कम्युनिकेसन जर्नलिज्म पढ्ने स्टुडेन्टहरूको लागि चाहिँ त्यो अनुशिक्षण कार्यक्रमहरू सञ्चालन गऱ्यौँ, देशैभरि गऱ्यौँ। त्यस पछाडि निर्वाचन ताका पनि हामीले निर्वाचनमा त्यो आचार संहिता पालना गर्नुपर्छ पत्रकारहरूले आचार संहिता भनेर कोड अफ कन्डक्टको बारेमा राष्ट्रव्यापी अभियान चलायौँ। यी सबै कुराहरूले गर्दा चाहिँ हामीले एक किसिमको लेसन लर्न भयो क्या, अब पत्रकारहरूको पनि क्षमता चाहिँ काहीँ न काहीँ क्यापासिटी इन्हान्स गर्नुपर्ने, उहाँहरूलाई पनि कोड अफ इथिक्समा भन्नुपर्ने, कतिपयलाई कोड अफ इथिक्समै थाहा नहुने, अनि सबै चाहिँ एभ्री वान जर्नलिस्ट हुने क्या यो सोसियल मिडियाको माध्यमबाट, अनिखेर चाहिँ सेयर गर्ने, जो जे न्युज आउँछ त्यो चाहिँ ऊ नगरिकन सेयर गर्ने, जति सेयर गर उति चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले फेक न्युजहरू पनि भइरहेको, डिस्ट्रिब्युट भइरहेको, नागरिकहरूलाई चाहिँ अन्यल बनाएको स्थिति देखिसकेपछि हामीले यो चाहिँ क्षेत्रमा अलिकति क्यापासिटी इन्हान्स गर्ने, उहाँलाई जिम्मेवार बनाउने है, अनि त्यो हिसाबले काम गरिरहेका छौँ। त्यस्तै अर्को चाहिँ यो के छ भने प्रसारण सम्बन्धी पनि त्यस्तै किसिमको क्या अन्यलता, जो पार्टीले चाहिँ त्यो सञ्चार उपकरण रेडियो यन्त्र उपकरणहरू बोक्ने, वाकी टोकीहरू बोक्ने, त्यो किसिमले काम गरिराखेको देखियो, त्यसलाई चाहिँ एउटा नियमनभित्र ल्याउने, त्यसमा पनि कानुनी निकै त्रुटिहरू छन् कि, जस्तै अब एक वर्षमा चाहिँ नवीकरण गर्न सकेन भने त्यो सञ्चार उपकरण स्वत चाहिँ खारेज हुने रहेछ है, त्यसको लाइसेन्स अटोमेटिक खारेज हुने रहेछ, त्यो भएकोले गर्दा सबै विषयहरूलाई चाहिँ हामी हेरेर अहिले कानुनमै संशोधन गर्नेछ नि, नयाँ न्यू कानुनै बनाउनु पर्छ भनेर त्यसमा होमवर्क गरिरहेका छौँ।
यसले गर्दा व्यवस्थित हुन्छ होइन?
हुन्छ, पुरै व्यवस्थित गभर्नेन्स, यो सञ्चार र ब्रोडकास्टिङ सेक्टरको चाहिँ फुल गभर्नेन्स कायम गर्ने गरी विभागले काम गरिरहेको छ।
हजुर, जस्तो यो पत्रकारहरूलाई क्षमता अभिवृद्धिका लागि कुनै केही त्यस्तो ट्रेनिङहरूको पनि व्यवस्था गरेको छ यो
पत्रकार? अब थिमेटिक रूपमै जाने कि हामी ट्रेडको इन्भेस्टमेन्टको पत्रकार छ भने उहाँहरूलाई त्यही किसिमको त्यही किसिमको चाहिँ क्षमता विकास गर्ने, संचार क्षेत्रमा अर्को चाहिँ उहाँहरू हेल्थ सेक्टरमा काम गर्नुहुन्छ भने त्यही गर्ने, अघि मैले यहाँलाई भने नि शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ भने शिक्षा पत्रकारहरूलाई यहाँ मैले बोलाएर चाहिँ आर्थिक पत्रकार सेजनको त्यस्तो सेक्टरल पत्रकारहरूको चाहिँ उहाँहरूको क्यापासिटी के छ भनेर निडी एसेसमेन्ट पनि गरिसकेँ है। त्यही किसिमले चाहिँ उहाँ त्यो भयो भने स्वच्छ समाचार यथार्थ समाचार चाहिँ नागरिकहरूकोमा जान्छ अनि नागरिकहरू पनि इम्पावर्ड हुन्छन्।
उहाँ हुनुहुन्थ्यो सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली।
सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।